अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अंकमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीड़भाड़मा नजाने, कपड़ाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
विश्वमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण भनेकै स्वास्थ्य अनुशासन तथा व्यवहारको अनुसरण हो। के गरेमा कोरोनाबाट जोगिन सकिन्छ त? आजको कार्यक्रममा इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डाक्टर बाबुराम मरासिनीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौं गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्याह हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
कार्यक्रम शुरू गरौं इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डाक्टर बाबुराम मरासिनीसँग गरिएको कुराकानीबाट। अहिलेसम्मको सरकारको तयारी र नेपालमा कोरोना संक्रमणको फैलिएको दर हेर्दाखेरि के भन्न सकिन्छ?
सरकारको तयारी अलि सुस्तै भयो, खास गरी यो स्वास्थ्य मन्त्रालयको स्थिति चाहिँ त्यति कमजोरै देखिएको छ। टाइममा चाहिँ यहाँनिर निर्णय नै नलिने, खरिद पनि समयमा नगर्ने, प्रधानमन्त्रीले चाहिँ एकदमै टाइम टाइममा उहाँले चाहिँ ठिक ठिक खालको इन्स्ट्रक्सन र ऊ दिइराख्नु भएको छ। विभिन्न मन्त्रालयहरूलाई उहाँले चाहिँ भनिदिइराख्नु भएको छ, जस्तो जनवरी भन्नु हो र यो कोरोना भाइरस नियन्त्रण गर्नको लागि जे जे गर्ने गर्नु, स्रोत त्यति म दिन्छु भन्नु त्यो ठुलो कुरा हो। त्यसपछि यहाँनिर दोस्रो पटक उहाँले भन्नुभयो यो मल्टी सेक्टरल भए हुनाले अब जस्तो नागरिक उड्डयनदेखि अरू अरू मन्त्रालयको पनि यसो भूमिका हुनाले उप प्रधानमन्त्रीको नेतृत्वमा एउटा चाहिँ छुट्टै समन्वयको प्रणाली पनि बनाइदिनु भयो। अनि डाक्टरहरूलाई गएर अलिकति डाक्टरहरू नर्सहरू तर्सित भएको थियो, उहाँहरूले त्यो त्यसको बारेमा पनि उहाँले आश्वस्त पार्ने प्रयास गर्नु भने चाहिँ त्यो केही गर्नुभएको छ। तर सरकारी संयन्त्र चाहिँ सुस्तै देखिन्छ कि अझै पनि सुस्त छ हेर्नु। अब यो चाहिँ के हो भने अब हामीसँग केही पनि ऊ छैन, खोप पनि छैन, अब उपचार पनि खास चाहिँ यसको छैन। यस्तोमा चाहिँ हाम्रो व्यवहार परिवर्तन नै सबभन्दा ठुलो कुरा थियो होइन। अब मान्छेले चाहिँ मास्क लगाएर हिँड्यो, अब यो चाहिँ मास्क कति बेला लगाउने हो, अनि चाहिँ कहाँ गए घरभित्र लाउनु पर्ने होइन, कार्यालयभित्र लाउनु पर्ने होइन, यी सबै कुराहरूदेखि चाहिँ हात धुने कुरा भयो, त्यसपछि चाहिँ हात नमिलाउने कुराहरू भयो, यो कुराहरू भनेको भनी गर्नुपर्ने, मान्छेलाई सम्झाएको सम्झाइ गर्नुपर्ने, फेरि कस्तो छ भने पहाडतिरका मान्छेले चुरोट खान्छन्, एउटाले चुरोट सल्काउँछ तिनटाले खान्छन्, अनि तराईतिरका मान्छेले अनि सुर्ती एउटाले बनाउँछ पाँचजनालाई, त्यो चाहिँ सुर्ती सेयर गरेर खान्छन् हातमा अनि खाली हातमा बनाउँछ। यस्तो कारणले पनि यो रोग फैलिन सक्ने सम्भावना भएको हुनाले व्यवहार परिवर्तन भनेको ज्यादै अप्ठ्यारो हो यो चाहिँ स्वास्थ्य शिक्षामा। चिकित्सकहरूलाई चाहिँ चुरोट खाएपछि क्यान्सर हुन्छ सबैभन्दा बढी उनीहरूलाई थाहा छ, तर नेपालमा मात्रै होइन संसारभरका 15% भन्दा बेसी डाक्टरहरूले चुरोट खान्छन्। भनेपछि उनीहरू चाहिँ नलेज त रहेछ, ज्ञान त रहेछ, तर उनीहरू चाहिँ त्यसलाई प्र्याक्टिसमा अथवा चाहिँ अभ्यासमा अथवा व्यवहार परिवर्तनमा उनीहरूले लान सकेनन्। त्यसो भए उनीहरूले यो विषयमा चाहिँ अलिकति कमजोरै देखिएको मैले महसुस गरेँ।
सरकारी पहल स्वरूप लकडाउन 2076 साल चैत 11 गतेदेखि छ, यस्तै खालको लकडाउन अझै कायम राख्नुपर्छ कि लकडाउनका स्वरूप परिवर्तन गरेर अगाडि बढ्नुपर्छ होला? नेपाल सधैँ लकडाउनमा रहिरहन सक्छ र
सक्दैन? यो आर्थिक स्थिति धेरै डामाडोल भयो भने व्यवहार परिवर्तनतिर मान्छे लाग्दैन, मान्छेले जे पाए त्यही गर्छन्, त्यसले चाहिँ संक्रमणको झन् जोखिम जगाउँछ। अब हामीले त चाहिँ के गर्नुपर्छ भने अब चाहिँ जुन जुन क्षेत्र जोखिम छैन अब त्यहाँ त्यहीँबाट ठुलो संख्यामा मानिसहरूलाई सर्ने त्यस्तो खालको चाहिँ जोखिम नभएका मान्छेहरूलाई मास्क लाउनु पर्ने हो कि होइन, पन्जा लाउनु पर्ने हो कि होइन, यी सबै कुराहरू सिकाएर 1 मिटरको दूरी चाहिँ जहिले पनि कायम गर्नुपर्ने हो कि होइन, यी कुराहरू सबै सिकाएर हामीले चाहिँ बिस्तारै खुल्दै जानुपर्छ। हेर्नु रोग विरुद्ध लड्ने भनेको शक्ति नै मानिसले अब चाहिँ परिवर्तन हुनु पर्यो हाम्रो मानिस। मैले त 3 चिजमा परिवर्तन हुनु पर्यो भन्छु। एउटा हाम्रो चाहिँ संस्कारमा परिवर्तन पर्यो। अब हामीले चाहिँ विभिन्न किसिमले आएका आगन्तुकलाई चाहिँ अथवा नातेदारहरूलाई स्वागत गर्थ्यौँ, त्यो स्वागत चाहिँ अब हामीले चाहिँ बन्द गर्नु पर्यो। अब बुढापाकाहरूले हाम्रो चाहिँ टाउकोमा चाहिँ हात राखेर आशीर्वाद दिनुहुन्थ्यो, त्यो पनि बन्द हुनुपर्ने भयो। 1 मिटरको दूरी बाउले छोरासँग पनि कायम गर्नुपर्ने हुन्छ, अनावश्यक परेमा सानो बच्चा र आमाको चाहिँ यो चाहिँ लागु हुँदैन। त्यो बाहेकको अब चाहिँ जहिले पनि यस्तो चाहिँ दूरी चाहिँ कायम गर्यो भने चाहिँ त्यो भौतिक दूरी हो वास्तवमा भने सामाजिक दूरी पनि हामीले चाहिँ अब बनाउनु पर्यो कि अब धेरै मान्छेहरू बोलाउने, अर्काको घरमा चाहिँ गएर गफगाफ गरेर बस्ने, अनि चाहिँ भोजसोजमा अनि चाहिँ अनावश्यक चाहिँ धेरै मान्छेहरू बोलाउने। अब यसले त एउटा सन्देश के दियो भने थोरै मान्छेलाई आवश्यक मान्छेलाई मात्रै बोलाऊ, अब आवश्यक पर्यो भने अर्काको घरमा जाऊ नत्र जाँदै नजाऊ भनेर चाहिँ यसले चाहिँ धेरै सन्देश दिन खोज्यो। यसले सकारात्मक सन्देश पनि दिन खोजिरहेको छ। हामीले अब नकारात्मक मात्रै भनिरहेको छौँ, कतिपय चिज सकारात्मक वातावरण अब प्रदूषण व्यापक थियो, प्रदूषण घटेको छ, संसारभरि नै प्रदूषण घटेर ओजनको पत्र पनि चाहिँ अनि बढ्दै गइरहेको छ भन्ने पनि कुराहरू आयो। त्यसको कतिपय चाहिँ सकारात्मक सन्देश पनि दिन खोजेको छ। यसलाई हामीले चाहिँ एउटा मौकाको रूपमा गरेर यसलाई चाहिँ लागू गर्न सक्यो भने चाहिँ हामीले चाहिँ ठुलै अनि उपलब्धि हुन्छ जस्तो लाग्छ।
आम नागरिकले पनि लकडाउनलाई पालना गर्ने र सामाजिक दूरी कायम गर्नेमा त नागरिकको चाहिँ बढी महत्वपूर्ण भूमिका हुन्छ होला नि?
यो त नागरिकको हेर्नुहोस् आफ्नो सुरक्षा आफै गर्ने हो, यो त हामी हरेकले आफ्नो सुरक्षा आफै गर्ने हो। हामीले अब दुईटा कुरा त हामीले चाहिँ भन्यौँ, मान्छेले अलिकति जवान मान्छेहरूले चाहिँ त्यति पालना गरेनन्, बाहिर हिँड्दाखेरि मास्क नलाइकन चाहिँ हिँडे। अब त के गर्नुपर्छ भने प्रहरीले अथवा प्रशासनले तपाईँ यो बाटा किन हिँडिराखेको भनेर सोध्नुभन्दा किन मास्क नलगाइकन हिँडेको भनेर सोधिदियो भने राम्रो हुन्थ्यो। बरु मास्क नलाउनेलाई जरिवाना गर्नु पर्यो। जसरी चाहिँ गाडी चलाउँदाखेरि ट्राफिक प्रहरीले 500 रुपियाँको चिट काटेर दिने गरेका छ, त्यस्तो खालको जरिवानाको चाहिँ व्यवस्था गर्नु पर्यो। र त्यसको लागि चाहिँ प्रहरी अधिकारीहरूलाई नेपाल सरकारले रसिद चाहिँ दिनु पर्यो, अधिकार दिनु पर्यो। र यी कुराहरूलाई जसले लाउँदैनन् उनीहरूले पालना गर्दैनन् तिनीहरूलाई सजाय गर्ने प्रोसेसमा पनि अब चाहिँ जानुपर्ने हुन्छ। र त्यसैले केहीमा चाहिँ अब चाहिँ सुधार चाहिँ भयो, तर अब हामीले व्यापक रूपमा बुझाउन नसकेको कारणले जस्तो ब्याङ्कहरूले एउटै कलम राखेका छन्, हेर्नु धागोले बाँधेर कलम राखेका छ, त्यो भाउचर भर्दाखेरि छेउ मान्छेले त्यही कलम प्रयोग गर्छन्, त्यो पाइँदैन। हेर्नु आमा र छोरीले लिपस्टिक प्रयोग गर्न हुने होइन, त्यो हुँदैन, अस्वीकार्य हो। अनि अर्काको मोबाइल हेर्न हुने होइन, त्यो पनि पाइँदैन। अर्काको ल्यापटपमा बसेर कम्प्युटरमा बसेर काम गर्ने कि नगर्ने, त्यो पनि नगर्दा राम्रो। जहाँ भयो त्यहाँ थुक्न पाइँदैन। राजा रामशाहले पहिला चाहिँ यो पदेरा पानी थाप्ने कुरामा असाध्यै यो लफडा भएपछि उनले चाहिँ यो एउटा चाहिँ नियम जारी गरे। नियममा के भनेको रहेछ भने पदेरामा पानी थाप्न जानेले जो पहिला जान्छ त्यसरी थाप्नु, पछि जानेले चाहिँ अनि अगाडि थाप्ने प्रयास नगर्नु, र यसरी चाहिँ अगाडि थाप्ने प्रयास गर्यो भने त्यसलाई चाहिँ कचौरीमा राखेर यसलाई चाहिँ छलफल गराउनु भनेर भनेको रहेछ। त्यो नियमलाई अहिलेसम्म पनि यो गाउँघरमा जहाँ एउटा मात्रै धारो छ त्यो धारोमा मान्छेहरूले परिपालन गरेका छन्। त्यो चाहिँ हेर्दाखेरि यो 400 वर्ष अगाडिको रहेछ, 1600, 1770, 1780 कुरा, अहिलेसम्म पालन दिएका छन्। त्यस्तो खालको बसमा चढ्दाखेरि अब तपाईँहरू लाइन लाग्नुहोस्, अनि किन्न जाँदाखेरि लाइन लाग्नुहोस्, अनि जहाँ जाँदाखेरि पनि लाइन लाग्नुहोस्, भिडभाड नगर्नुहोस् भनेर चाहिँ भन्ने कुराहरूमा अझै पनि धेरै कमी देखियो कि
लाइनमा हिँड्नका लागि चाहिँ कोरोनाले पनि बाटो देखाएको छ, कुलाइन अथवा बेलाइनमा नहिँडौँ जसले गर्दा स्वास्थ्य बिग्रिन्छ भन्ने खालको सन्देश पनि दियो यसले।
यसले दियो नि त खै अब तर यो त भने नि त यो कुन मन्त्रालयले भन्ने यो प्रधानमन्त्रीले आफै भन्नु पर्ने हो कि अथवा यो चाहिँ गृह मन्त्रालयको काम कार्यक्षेत्रभित्र पर्ने हो कि अब यो कुन मन्त्रालयको कार्यविधि क्षेत्रभित्र पर्ने हो अब यो कुरा पनि बोलिदिनु पर्यो भन्नु पर्यो केही दिन अगाडि अलिकति खुला भयो अनि मान्छेहरू व्यापक जाने सिलसिलामा त्यहाँ कोटेश्वरमा मास्क पनि लगाएका छैनन् दौडा दौड कोचा कोच गरेर अनि चाहिँ बसभित्र चढिरहेका छन् त्यसमा त आएन त त्यो चाहिँ मान्छेको चाहिँ व्यवहार परिवर्तन देखिएन मान्छेको ज्ञान त छ सबैलाई उनीहरूले मास्क पनि लगाएनन् तर अरू चाहिँ कोचा कोच गरेर ठेलम ठेल गरेर पुरानो जस्तै तरिकाले चढ्न खोजे त्यो अब चाहिँ घातक हुनसक्छ अब चाहिँ सरकारले त्यसलाई पनि एउटा निर्देश जारी गर्नु पर्यो त्यसले सिस्टम डेभलप गर्नु पर्यो खालि अहिले चाहिँ ब्याङ्कहरूले चाहिँ एउटा चाहिँ त्यो टोकन निक्लिने सिस्टम बनाए अटोमेटिक कम्प्युटराइज त्यो बाहेक न अस्पतालले अनि चाहिँ त्यसको पुरा पालना गरेका छन् न सरकारी कार्यालयले अरू गरेका छन् सरकारी कार्यालयले त सबैभन्दा पहिला चाहिँ यो पालना गरेर प्राइभेटलाई गैर सरकारी क्षेत्रलाई यसले त बाटो देखाउनु पर्ने हो धेरै समय लाग्छ पनि फेरि यो बन्नलाई त्यसो त यसको निर्देशनहरू चाहिँ चाँडोभन्दा चाँडो चाहिँ जारी गरिदियो भने चाहिँ यसले चाहिँ गर्दाखेरि संक्रमणलाई चाहिँ अनि घटाउँछ भविष्यमा भन्ने चाहिँ मेरो यो सुझाव हो।
हजुर यो त व्यवहार गर्ने कुरा भयो जस्तै अब जनस्वास्थ्यकै हिसाबले पनि अब मानिसहरू एकै ठाउँमा खुम्चिनु पर्ने यो भयावह त्रास आदि इत्यादिले गर्दाखेरि मानसिक समस्याको दर पनि बढ्छ होला नि
बढिरहेको छ मान्छे कतिपय देशहरूमा त त्यत्रो नर्सले सुसाइड गरिरहेको छन् हेर्नुहोस् यस्तो भयावह स्थितिको उनीहरूले देखे अब हामीले त त्यस्तो देख्यौँ मानिसहरू अथवा रूपमा मान्छेहरू मरेको है हरेक घन्टा घन्टा दुई घन्टामा अस्पतालमा मृत्यु त्यो चाहिँ पत्रमा सही गरेको यस्तो चाहिँ त अब मैले त कति देखेँ कति कति छ हजारौँको अब चाहिँ गरेँ होला त्यहाँका डाक्टरहरूले त त्यस्तो धेरै नदेखेका विकसित देशका अनि बिरामी चाहिँ इमर्जेन्सीमा आएको आयो अनि चाहिँ खटिएको खटिए गर्दा गर्दै गर्दा गर्दै उनीहरूलाई लाग्यो कसैलाई निको भइसकेपछि अनि कतिले सुसाइड गरे हेर्नु डाक्टरहरूले गर्यो भने अरू मान्छेमा पनि यसको त्रास यसको चाहिँ यसले चाहिँ मानसिक समस्या चाहिँ विकराल रूपमै ल्याएको छ अर्को पनि समस्या छ यसले चाहिँ गर्दाखेरि मान्छेहरू घरमा बसेर धेरै मान्छेले धेरै मात्रामा त्यो चाहिँ अरि साँझदेखि बिहानैसम्म रक्सी खाएर अनि त्यो चाहिँ अनि पैसाको पनि बर्बाद स्वास्थ्यको पनि बर्बाद गरिरहेका छन् त्यो पनि एउटा चाहिँ अर्को समस्याको रूपमा आएको छ।
भाइरसलाई नियमन गर्ने कुनै औषधि खोप त अहिलेसम्म बनाएको छैन यसमा व्यवहार गर्ने परिवर्तन बाहेक जनस्वास्थ्यका हिसाबले के गर्दाखेरि कोरोना चाहिँ संक्रमण नफैलिन सक्छ
केही छैन अर्को त त्यही व्यवहारमै परिवर्तन हो उसले त आदेश दियो अब यो मैले पनि यहाँ भने अबको पुस्ता भनेको मास्कवाला पुस्ता हो सानो बच्चाले पनि मास्क नलाइकन हिँड्न नहुने भयो अब किनभने जबसम्म यसको चाहिँ प्रभावकारी खोप आएर हामीले चाहिँ लगाउन सक्दैनौँ तबसम्म अब यो चाहिँ समस्याकै रूपमा आउँछ। एन्टिभाइरल औषधि प्रयोग चाहिँ अब अहिले छैन यसको रिसर्च गरेर यो चाहिँ अनि चाहिँ एन्टिभाइरल औषधि आयो भने पनि कमसे कम धेरै वर्ष लाग्छ 5-10 वर्ष लाग्छ त्योभन्दा अगाडि एन्टिभाइरल प्रभावकारी एन्टिभाइरल जस्तो टिबीको मलेरियाको उपचारमा टाइफाइडको उपचारमा जस्तो प्रयोग हुने औषधि पत्ता लाग्नेलाई पनि समय लाग्छ 5-6 वर्ष लाग्न सक्छ खोपको पनि अनि नेपालसम्म आइपुग्नुलाई यदि प्रभावकारी खोप निक्लियो भने पनि पहिला त त्यो देशले अब पहिला आफ्नो नागरिकलाई लगाउने हो त्यसपछि उसँग चाहिँ उसले भनेको भावमा किन्ने जो जो देश छन् तिनीहरूलाई बेच्ने भयो त्यसपछि तेस्रोमा बल्ल चाहिँ अब हामी कहाँतिर आउँला त्यो आउँदाखेरि चाहिँ अब चाहिँ धेरै समय लाग्छ हेर्नुहोस् खोप प्रोडक्सन पनि अब उत्पादन पनि धेरै चाहिँ जटिल प्रक्रिया हो त्यत्रो ठुलो अब संख्यामा खोपहरू उत्पादन गर्नलाई पनि अलिकति प्रविधिको हिसाबले जटिल छ त्यसैले चाहिँ यो टाइम लाग्छ त्यो लगायो हुनाले हाम्रो चाहिँ अहिलेको अब चाहिँ विकल्प भनेको व्यवहारजन्य परिवर्तन हो अब अथवा यो आफ्नो स्वास्थ्यको जिम्मा आफै लिने हो जथाभावी गर्न थाल्यो भने चाहिँ अनि त्यसपछि यो रोग लाग्ने र यसले चाहिँ अब चाहिँ मृत्युको मुखमा पुर्याउन सक्ने सम्भावना चाहिँ टड्काएर देखिन्छ। यदि तपाईँले आफ्नो व्यवहारमा परिवर्तन गर्नुहुन्छ अब चाहिँ यो चाहिँ जे जे नगर्नु भने कुराहरू गर्नुहुन्न भने तपाईँले अहिले छुँदै छुँदैन केही पनि हुँदैन आनन्दसँग ढुक्क भएर बस्नुहोस् कुनै त्रास मान्नुपर्ने डर मान्नुपर्ने केही पनि छैन।
अहिले तपाईँले सुन्नुभयो इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डाक्टर बाबुराम मरासिनीसँग गरिएको कुराकानी।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट विशालजीत पालिखे र म रमेश प्रसाद तिमल सिन्हा पनि बिदा हुन्छु। स्वास्थ्य अनुशासनले कोरोना परास्त गरौं। शुभ साता।